तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भन्ने ज्ञानले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ? पक्कै पनि यस सत्यताले तपाईँको जीवनमा दुई प्रकारले प्रभाव पार्छ। पहिलो, तपाईँ लापरवाही रूपमा जिउनुहुन्न तर होसियारी साथ जिउनुहुन्छ। तपाईँ आफ्नो रहनसहन, बोली वचन र व्यवहारप्रति सजग हुनुहुन्छ। र यदि तपाईँ अफिसमा काम गर्नुहुन्छ भने पक्कै पनि आफ्नो कामप्रति निष्ठावान बन्नुहुन्छ। काम गर्ने समयमा तपाईँले आफ्नो फोनमा गेम खेल्नुहुन्न, इन्स्टाग्राम चलाउनुहुन्न, टिकटक भिडियोहरू बनाउनुहुन्न, फेसबुक स्क्रोल अथवा युट्युब हेरेर तपाईँले आफ्नो समय बिताउनुहुन्न। त्यसको साटो तपाईँ आफ्नो काममा ध्यान दिनुहुन्छ, पहिलो। दोस्रो, तपाईँ सजग मात्रै हुनुहुन्न, म सिसी क्यामेराको निगरानीमा छु भन्ने सत्यताले हामीलाई केवल होसियारी मात्रै तुल्याउँदैन, बनाउँदैन, तर यसले त हामीलाई हामी सुरक्षित छौँ भन्ने सान्त्वना पनि दिन्छ। यदि कसैले तपाईँलाई झुटो आरोप लगायो भने सिसी क्यामेराको रेकर्डबाट त्यो सत्यता निकालेर तपाईँले के गर्न सक्नुहुन्छ, प्रमाणित गर्न सक्नुहुन्छ। त्यसैले क्यामेराको उपस्थितिले धेरै खराब कामहरू हुनबाट पनि रोक्ने काम गर्छ। त्यस अर्थमा यसले हामीलाई के गर्न सक्छ, केही सुरक्षाको सान्त्वना दिन सक्छ। तर सिसी क्यामेराको सीमितता छ, यसले सीमित क्षेत्रलाई मात्रै हेर्न सक्छ र सिसी क्यामेरा बिग्रिन पनि सक्छ। कसैले फुटाइदिन पनि सक्छ या त कसैले क्यामेरालाई टालिदिन पनि सक्छ। मैले यसो भनिरहँदाखेरि मैले सिसी क्यामेराको विज्ञापन गरिरहेको छैन, न त आजको वचन सिसी क्यामेराको बारेमा नै हो। तर मैले के भन्न गइरहेको छु भन्दाखेरि यो सत्यताले हामीलाई केही हदमा हामीलाई होसियारीसँग जिउनलाई यसले उत्साह दिन्छ र हामीलाई यसले प्रोत्साहन पनि दिन्छ। भने त्यहाँ एउटा यस्तो सत्यता छ जसले हामीलाई हाम्रो सबै कुरा थाहा पाउनुहुन्छ, जसको ज्ञानको कुनै सीमा छैन, जसले हाम्रो व्यवहार, हाम्रो बोली वचन, हाम्रो विचार र हामीले बोल्नु अगावैका हाम्रा शब्दहरू जान्नुहुन्छ। आज हामी यही सत्यता, जुन परमेश्वरको यो सत्यताको बारेमा हामी हेर्नेछौँ। यसकारण कृपया मसँगै भजन सङ्ग्रह 139 आफ्नो बाइबलमा निकाल्नुहोला। भजन सङ्ग्रह 139 को 1-12, जहाँ हामी परमेश्वरको सर्वज्ञता र सर्वव्यापीताको बारेमा हामी देख्छौँ। यो पुरानो करारमा पर्दछ। भजन सङ्ग्रह 139 हामी 1-12 हेर्नेछौँ। कृपया तपाईँहरूले मसँगै आफ्नो बाइबलमा यसलाई निकाल्नुहोला। तपाईँहरूले निकाल्दै गर्दाखेरि कि हामीलाई थाहा छ कि भजन सङ्ग्रह एक काव्यात्मक विधामा लेखिएको छ, एउटा साहित्यिक विधा हो। र एउटा साहित्यिक विधा भएको कारण हामी यसलाई फेरि एउटा साहित्यिक रूपमा मात्रै यसको हामी अध्ययन गर्दैनौँ। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने यो परमेश्वरको वचन हो। र हामीलाई थाहा छ कि भजन 139 दाउदले लेख्नु भएको हो। यद्यपि कति मानिसहरूले यो दाउदले लेख्नु भएको हो भन्ने कुरालाई स्वीकार गर्दैनन्, र उनीहरूले यो दावी गर्छन् कि यो भजनमा भएको उनको भाषा ईश्वर शास्त्रलाई लिएर उनीहरूले शङ्का गर्छन्, दाउदले यसरी लेख्न पक्कै पनि सक्दैन भन्ने उनीहरूको दावी हो। तर हामीले याद गर्नुपर्ने कुरा के हो भन्दाखेरि कि सम्पूर्ण वचन भजन सङ्ग्रह भने परमेश्वरको आत्माद्वारा प्रेरित भएर लेखिएको परमेश्वरको वचन हो। त्यसकारण हामी परमेश्वरको वचन अनुसार नै यो भजनलाई पनि हामीले हेर्नुपर्ने हुन्छ, सिक्नुपर्ने हुन्छ। र जब तपाईँले यो खण्ड हेर्नुभयो भने यहाँ एकदमै भजनकारले गहिरो ईश्वर शास्त्रीय सत्यताहरू यहाँ बताएको छन्। यहाँ हामी परमेश्वरको सर्वज्ञता, उहाँको सर्वव्यापकता, सर्वशक्तिमानको घोषणा गरेको छ। र यो भजनलाई तपाईँले हेर्दै गर्दाखेरि यो केवल ईश्वर शास्त्रीय शिक्षा मात्रै यहाँ दिइराखेको छैन, एउटा सैद्धान्तिक भजन मात्रै यहाँ सिकाइराखेको छैन, तर यो त एक व्यवहारिक, एउटा व्यक्तिगत यो भजन पनि छ, एकदमै सम्बन्ध रहेको भजन पनि हामी देख्छौँ। र यो भजन यसरी नै सामूहिक रूपमा गाउनको निम्ति लेखिएको थियो। र यहाँको यो भजनको कन्टेन्टलाई तपाईँले हेर्नुहोस् न, यहाँको विषयवस्तुलाई कति ईश्वर शास्त्रीय रूपमा गहिरो छ। र यस्तै सत्यता आजको दिनमा पनि हामीहरूले गाउन कति आवश्यक छ। त्यस कारण आउनुहोस् यो खण्डमा हामी के छ भन्ने कुरालाई हामी हेरौँ। पहिला हामी पढ्नेछौँ 1-12, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। सर्वज्ञ परमेश्वरको स्तुति। सङ्गीत निर्देशकको निम्ति दाउदको भजन। हे परमप्रभु, तपाईँले मेरो पारक गर्नुभएको छ अनि मलाई चिन्नुहुन्छ। तपाईँले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ। टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईँले मेरो बाहिरी जवाई र मेरो सुताई स्पष्टसँग जान्नुहुन्छ र मेरा सबै आचरणहरूसँग तपाईँ परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु, तपाईँले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ। तपाईँले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बाहुले ममाथि राख्नुभएको छ। यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ। यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ। तपाईँका आत्माबाट म कहाँ अलग्ग जान सक्छु अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गएँ भने तपाईँ त्यहाँ हुनुहुन्छ। गहिराईमा आफ्नो ओछ्यान बनाएँ भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसेँ भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। यदि म भनौँ अँध्यारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ, तापनि अन्धकार तपाईँको निम्ति अँध्यारो हुने छैन। रात त दिनको उज्यालो जस्तै चम्कनेछ, किनभने अन्धकार तपाईँको निम्ति ज्योति जस्तै हो। आमेन। हामी यो खण्डबाट विशेष दुईवटा कुरालाई हामी हेर्नेछौँ। दुईवटा, पहिलो, परमेश्वरले सबै कुरा जान्नुहुन्छ। पद 1-6 छ, परमेश्वरले सबै कुरा जान्नुहुन्छ। र दोस्रो, परमेश्वर सबै ठाउँमा उपस्थित हुनुहुन्छ। पद 7-12, परमेश्वर सबै ठाउँमा उपस्थित हुनुहुन्छ। Today, from this passage, we will consider two key truths about God. First, God knows all things, verse 1-6. And second, God is present everywhere, verse 7-12. Pahilo, Parmeshwarle sabai kura jannuhuncha. सबै कुरा जान्नुहुने परमेश्वर को हुनुहुन्छ? पद 1-लाई हेर्नुहोस् न, दाउदले सुरुमा नै हे परम प्रभु भनेर यहाँ सम्बोधन गर्नुभएको छ। यो परम प्रभु को हुनुहुन्छ जसले दाउदको पारख गर्नुभएको छ र उनलाई चिन्नुभएको छ? तपाईँ र मैले यो परम प्रभु भन्ने कुरा तपाईँ मैले बुझ्नुपर्ने हुन्छ। यो परमप्रभुले अरू कोही नभएर यहोवा परमेश्वरलाई जनाउँदछ, जसले सबै कुरा सृष्टि गर्नुभयो, जो सर्वज्ञ हुनुहुन्छ, जो सर्वव्यापी हुनुहुन्छ, जो सर्वशक्तिमान हुनुहुन्छ, जो सृष्टिकर्ता हुनुहुन्छ, जो पवित्र हुनुहुन्छ, जो धर्मी हुनुहुन्छ, जो न्यायी परमेश्वर हुनुहुन्छ, जो आफैमा पर्याप्त हुनुहुन्छ, हो उनै परमेश्वर। उनै परमेश्वरले के गर्नुभएको छ? दाउदको पारख गर्नुभएको छ। यहाँ हेर्नुहोस् न, पारख गर्नु भनेको के हो? तपाईँले देख्नुहुन्छ, तपाईँले मेरो पारख गर्नुभएको छ। पारख गर्नु भनेको के हो? पारख गर्नु भनेको जाँच गर्नु। अब तपाईँले अङ्ग्रेजी बाइबलमा हेर्नुभयो भने सर्च भन्ने शब्द देख्नुहुन्छ र नेपालीमा अनुवाद पारख गर्नुभएको छ। यसको अर्थ यही हुन्छ कि परमेश्वरले दाउ को जाँच गर्नुभएको छ। र भर्खरै मैले भन्दै थिएँ कि परमेश्वर को हुनुहुन्छ? सर्वज्ञ परमेश्वर हुनुहुन्छ, सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ। त्यसो भने किन परमेश्वरले दाउदको बारेमा जाँच गर्नु पर्यो? कि परमेश्वरलाई थाहा थिएन? यसको अर्थ यो होइन कि परमेश्वरले दाउदको बारेमा केही अनुसन्धान गर्नुभयो। होइन, परमेश्वरले के गर्नुभयो? दाउदलाई हेर्नुभयो, उहाँले कुनै अनुसन्धान गर्नु भएन, उहाँले त के गर्नुभयो? यसको अर्थ यही हुन्छ कि परमेश्वरले दाउदलाई पूर्ण रूपमा जान्नुभयो, किनभने परमेश्वर सबै कुरा जान्नुहुने सर्वज्ञ परमेश्वर, तब सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। यहाँ दाउदले भन्न खोजेको यो कि मेरो पारख गर्नुभएको छ भन्ने गर्दाखेरि उनले यही भन्न खोजिरहेका छन् कि परमेश्वरले मेरो बाहिरी व्यवहार मात्र होइन, उहाँले मेरो हृदय, मेरो विचार सबै कुरालाई हेर्नुभएको छ र परमेश्वरले के गर्नुभएको छ, सिद्ध रूपमा जान्नुभएको छ। किनकि परमेश्वरको ज्ञान सिद्ध छ, किनकि परमेश्वर सिद्ध परमेश्वर हुनुहुन्छ। त्यस कारण परमेश्वरले सबै कुरा पूर्ण रूपमा सिद्ध रूपमा जान्नुभएको छ। यसो भन्दै गर्दा सायद तपाईँलाई यो प्रश्न हुनसक्छ होला, हामीलाई पनि त केही कुरा थाहा छ, हामीलाई त केही कुरा आउँछ, त्यस कारण त हामी सिकिरहेका छौँ, यहाँ परमेश्वरको सर्वज्ञताको बारेमा हामी सिकिरहेका छौँ। हो, हामीसँग पनि केही ज्ञान छ, तर हाम्रो ज्ञान केवल आंशिक ज्ञान छ, हाम्रो ज्ञान असिद्ध छ, तर परमेश्वरको ज्ञान हाम्रो भन्दा फरक ज्ञान छ, उहाँको सिद्ध ज्ञान। उहाँले सबै कुरा जान्नुहुन्छ, उहाँले अरू कहीँबाट सिक्नु आवश्यक छैन, तर हामीलाई केही कुरा सिक्न आवश्यक छ। हामीले कसैको बारेमा जान्नको निम्ति हामीले केही रिसर्च गर्न आवश्यक छ, हामीले केही अनुसन्धान गर्न आवश्यक छ, तर परमेश्वरलाई यसको खाँचो पर्दैन, किनकि परमेश्वर सर्वज्ञ परमेश्वर हुनुहुन्छ। र उहाँको ज्ञानको बारेमा एकजना लेखकले यसरी लेख्नु भएको छ, परमेश्वरले विगत, वर्तमान र भविष्यका सबै घटनाहरू, सबै सृष्टिहरू, सम्भव भएका र वास्तवमा भएका सबै कुरा जान्नुहुन्छ। स्वर्ग, पृथ्वी र नरकमा भएका प्रत्येक प्राणीको जीवनका हरेक विवरणसँग उहाँ पूर्ण रूपमा परिचित हुनुहुन्छ। उहाँको दृष्टिबाट कुनै पनि कुरा उम्कन अथवा लुक्न सक्दैन, उहाँले केही कुरा बिर्सनुहुन्न, र उहाँ कहिले परिवर्तन पनि हुनुहुन्न, र उहाँले कहिले गल्ती गर्नुहुन्न, र उहाँले कुनै पनि कुरालाई व्यवस्था गर्नुहुन्न, किनकि उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ। यही परमेश्वरले दाउदलाई के गर्नुभएको छ, पारख गर्नुभएको छ, र दाउदको बारेमा उहाँले जान्नुभएको छ। जुन अब हामी हेरौँ न दाउदको बारेमा परमेश्वरले के कुरा जान्नुभएको छ। पद दुईले भन्दछ कि दाउदले यसरी भन्दछन्, तपाईँले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ। यहाँ दुईवटा शब्दलाई ध्यान दिनुहोस्, बसाइ र उठाइ। बसाइ र उठाइले के कुरालाई जनाउँछ? यो कुरासँग तपाईँ, मलाई लाग्छ तपाईँ हामी पक्कै पनि यो कुरा हाम्रो निम्ति नौलो होइन, हामी परिचित छौँ। बसाइ उठाइले हाम्रो जीवन, सम्पूर्ण जीवनशैलीले जनाउँदछ। यसले यही भनिराखेको छ कि भजनकारको सम्पूर्ण जीवनशैली नै परमेश्वरलाई के छ थाहा छ, उहाँले जान्नुहुन्छ। उनको जीवनको बसाइ, उठाइ, रहन सहन सबै कुरा के छ परमेश्वरलाई थाहा छ। परमेश्वरले केवल भजनकारको बसाइ र उठाइ मात्रै जान्नुहुन्न प्रियहरू, आज तपाईँ र मेरो पनि बसाइ र उठाइ परमेश्वरले ठिकसँग जान्नुहुन्छ। त्यसकारण तपाईँको जीवनशैली आज कस्तो छ? के तपाईँको जीवनशैलीले परमेश्वरलाई प्रसन्न पारिरहेको छ? कि तपाईँले कसैलाई प्रसन्न पार्ने जीवन जिराख्नु भएको छ, कि कसैलाई प्रसन्न पार्नको निम्ति जीवन जिराख्नु भएको छ? र यहाँ परमेश्वरले भजनकारको बसाइ र उठाइ मात्रै जान्नुहुन्न, तर पद दुईको अन्तिम वाक्यांशले हेर्नुहोस् न, टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। टाढैबाट परमेश्वरले भजनकारको विचारलाई बुझ्नुहुन्छ। तपाईँलाई के लाग्छ, मानिसको जीवनमा सबैभन्दा गुप्त ठाउँ अथवा गुप्त कुरा के हो जस्तो लाग्छ? सायद तपाईँको मनमा अहिले आइराखेको होला, मेरो पर्सनल रुम होइन, मेरो एउटा कोठा, वा तपाईँलाई लाग्नसक्छ कि मेरो फोन जहाँ मैले पासवर्ड हालेको छु या अरू, तर यी कुराहरू वास्तवमै भन्यो भने यो सबै गुप्त छैन मान्छेको निम्ति, वास्तविक गुप्त होइन होइन. तपाईँहरूले याद गर्नुभएको होला, तपाईँले एयरपोर्टमा यात्रा गर्नुभयो भने के देख्नुहुन्छ, तपाईँको लगेज स्क्यानरमा लगाइदिएपछि त्यहाँभित्र के छ भन्ने कुरा स्पष्ट देखिन्छ. अथवा तपाईँ ब्याङ्कमा झोला बोकेर जानुभएको छ भने त्यहाँ एउटा मेटल डिटेक्टर मेसिनले के गरिदिनुहुन्छ, सेक्युरिटी गार्डले यसो छोइदिएपछि तपाईँको ब्यागमा के छ भन्ने कुरा पत्ता लगाउनुहुन्छ. तर यसो विचार गर्नुहोस् न कि आजसम्म तपाईँ र मेरो अथवा मानिसको विचारलाई पत्ता लगाउने कि मेसिन बनेको छ. यस अर्थमा मलाई लाग्छ कि हाम्रो विचार चाहिँ सबैभन्दा मानिसको जीवनको हुन्छ नि एकदमै गुप्त ठाउँ जस्तो लाग्छ होइन. मानिसहरूले हाम्रो बोली वचन, हाम्रो व्यवहार, हाम्रो कामहरू देख्न सक्छन्, तर हामीले जबसम्म हाम्रो केही विचारहरू बाहिर नबोलिन्जेलसम्म उनीहरूलाई थाहा हुँदैन हामी के कुरा सोचिराखेका छौँ, के कुरा विचार गरिरहेका छौँ. तर यहाँनिर के देख्नुहुन्छ पद दुईको अन्तिममा भजनकारले के भन्नुहुन्छ, परमप्रभुले के गर्नुहुन्छ, टाढैबाट मेरो विचार बुझ्नुहुन्छ. परमेश्वरको निम्ति केही कुरा पनि लुक्न सक्दैन. परमेश्वरले हाम्रो विचार, हाम्रो उद्देश्यहरू सबै कुरा उहाँले के गर्नुहुन्छ, देख्नुहुन्छ. हाम्रो विचारहरू त परमेश्वरको निम्ति त के हो, खुल्ला पुस्तक जस्तै छ. पहिलो इतिहास 28:9 पनि भन्दछ, परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ. यस कुराले के कुरालाई प्रमाणित गर्दैछ, यही कुरा कि परमेश्वरले सबै कुरा जान्नुहुन्छ, उहाँ सर्वज्ञ परमेश्वर हुनुहुन्छ. र तपाईँले तीन पदलाई हेर्नुभयो भने कि परमेश्वरले केवल भजनकारको बसाइ उठाइ र उनको विचार मात्र होइन, तर भजनकारको बाहिरी जवाई र सुताई स्पष्टसँग जान्नुहुन्छ र उनको आचरणहरूसँग उहाँ परिचित हुनुहुन्छ. यहाँ हामी तिनवटा कुरा देख्छौँ. पहिलो, भजनकारको बाहिरी जवाई. दोस्रो, उनको सुताई. तेस्रो, को आचरण. पहिलो कुरालाई हेरौँ न, भजनकारले मेरो बाहिरी जवाई भन्दै गर्दाखेरि के भनिरहेका छन्, जवाईले के कुरालाई जनाइरहेको छ, यसले यही देखाउँछ कि हामी बाहिर जाने काम, हामी उठेपछि बाहिर जाने काम, हामी कहाँ जान्छौँ, हामी कहाँ सुत्छौँ भन्ने कुरा पनि परमेश्वरको निम्ति के छैन, यो परमेश्वरलाई थाहा छ, परमेश्वरको निम्ति यो गुप्त छैन. भजनकारले भन्दछन् कि मेरो बाहिरी जवाई, मेरो सुताई तपाईँ जान्नुहुन्छ, मेरा आचरणहरू तपाईँ जान्नुहुन्छ. तपाईँ यसलाई हामी यसरी भन्न सक्छौँ कि परमेश्वरले भजनकारको दैनिकी गतिविधिहरू सबै उहाँलाई थाहा छ. बिहानको उठाइदेखिको पहिलो पाइलादेखि हामीले विश्राम गर्ने अथवा सुत्नेसम्म परमेश्वरलाई के छ, सबै कुरा थाहा छ. त्यसकारण परमेश्वरले हाम्रो हरेक पाइला जान्नुहुन्छ. तपाईँ कहाँ जानुहुन्छ त्यो परमेश्वरलाई थाहा छ. तपाईँ कहाँ जानुहुन्छ भन्ने कुरा मात्र होइन परमेश्वरले, तपाईँ कहाँ बस्नुहुन्छ, कहाँ सुत्नुहुन्छ, कसरी सुत्नुहुन्छ, कुन समयमा सुत्नुहुन्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ. म तपाईँलाई भन्न चाहन्छु कि तपाईँको सुताइ कस्तो छ, तपाईँको उठाइ कस्तो छ. यदि तपाईँ रातभरि गेम खेलेर आफ्नो समय तपाईँले खेरो फालिराख्नु भएको छ र बिहानै तपाईँले बाइबल अध्ययन, प्रार्थना यी कुराहरूलाई छुट्याइराख्नु भएको छ भने यी सबै कुरा परमेश्वरले जान्नुहुन्छ. र परमेश्वरले पत्रलाई हेर्नुहोस् न को बाहिर जवाई सुताई र आचरण मात्र होइन परमेश्वरले उनको जिब्रोमा कुनै कुरा आउन अघि नै त्यो सम्पूर्ण कुरा उहाँले के गर्नुहुन्छ जान्नुहुन्छ र यो पनि एकदमै हाम्रो लागि के छ चुनौतीपूर्ण कुरा छ परमेश्वरले के गर्नुहुन्छ हामीले बोल्नु अगावै हाम्रा शब्दहरू उहाँले पूर्ण रूपमा जान्नुहुन्छ त्यसकारण तपाईँ र मैले बोलेका शब्दहरू हामी अरू कसैलाई के भन्दैछौँ भने सायद ती शब्दहरूको सुन्ने व्यक्ति जवाफ दिइ हुन सक्छ तर अब यहाँनिर हेर्नुहोस् न यसले के कुरा देखाउँछ भन्दाखेरि तपाईँ र मैले कसैलाई नभनिकन हामीले हाम्रो विचार हामीले सोचिरहेका कुराहरूको जवाफ दिए हामी कोसँग छौँ परमेश्वरसँग छौँ परमेश्वरले जान्नुहुन्छ तपाईँले के सोच्नुहुन्छ तपाईँले बोल्नु अगावै उहाँले जान्नुहुन्छ र भजनकारले यहाँ यी कुरा मात्रै बताउँदैन तर यो ज्ञानप्रति यो परमेश्वर यो सर्वज्ञ परमेश्वरले उनीमाथि कसरी वास्ता गर्नुभएको छ भन्ने कुरालाई पनि उनले यहाँ पद पाँचमा बताउँछन् उनले भन्छन् तपाईँले मलाई अघि र पछि घेर्नुभएको छ र आफ्नो बाहुले ममाथि राख्नुभएको छ यहाँनिर दुईवटा शब्द त फेरि पनि हामी हेर्छौँ कि अघि र पछि मलाई अघि र पछि घेर्नुभएको छ र अर्को आफ्नो बाहुले ममाथि राख्नुभएको छ अथवा हात ममाथि राख्नुभएको छ र यसले जहिले पनि हामीले बाइबल हेर्ने भने यो दुई यसले दुईवटा कुरालाई जनाउँछ एउटा आशिष र अर्को सुरक्षा तपाईँले उत्पत्ति 48:14 हेर्नुभयो भने इसरायलले पनि एफ्राइम र मनस्सेको टाउकोमा आफ्नो हात राखेर आशिष दिएको पाउनुहुन्छ र तपाईँले फेरि प्रस्थान 33 तपाईँले अध्ययन गर्नुभयो भने त्यहाँ परमेश्वरले के गर्नुभएको छ जबकि परमेश्वरले आफ्नो महिमा मोसाद्वारा उहाँले के गर्नुभयो मोसाबाट पास भएर जाँदै गर्दाखेरि उहाँले के गर्नुभयो मोसालाई आफ्नो हत्केलाले छेकेर के गरिदिनुभयो उहाँले सुरक्षा दिनुभयो यसले यही कुरा देखाउँछ कि परमेश्वरले उनको वास्ता उनलाई आशिष र सुरक्षा पनि दिनुभएको छ र यही ज्ञानप्रति भजनकारले 6 यसरी फेरि वर्णन गर्छन् यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ परमेश्वरको यो सर्वज्ञ उहाँ सबै कुरा जान्नु नै परमेश्वरको यो ज्ञानलाई बुझ्न अति कठिन छ र यही सत्यतालाई लिएर प्रेरित पावलले पनि ठ्याक्कै यही कुरालाई उनले उद्धृत गरेको छन् रोमीमा एकपटक रोमी पल्टाउनुहोस् न मसँगै रोमी 11 रोमी 11 अध्यायको अन्तिम उनले विशेष 33 हेर्नुहोस् न उनको प्रशंसा गानमा उनले यसरी भनेका छन् आहा परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने यही कुरालाई लिएर उनले के गरिरहेका छन् परमेश्वरको प्रशंसा गरिरहेका छन् हामी यही देख्छौँ प्रियहरू परमेश्वरले सबै कुरा जान्नुहुन्छ उहाँ सर्वज्ञ परमेश्वर हुनुहुन्छ उहाँले हाम्रो बाहिरी व्यवहार बोली वचन मात्र होइन उहाँले त हाम्रो हृदयलाई हाम्रो विचारलाई र हामीले बोल्नु अगावै उहाँले हाम्रो ती शब्दहरू जान्नुहुन्छ उहाँले हाम्रो सुताइ उठाइ बाहिर जवाइ र सुताइ सबै उहाँले जान्नुहुन्छ तपाईँहरू कतिजना विभिन्न परिस्थिति भएर गइराख्नु भएको छ होला तपाईँको जीवनमा कठिनाइहरू होला र तपाईँलाई यस्तो लाग्छ कि मलाई त कसैले पनि बुझ्दैन मलाई त मानिसहरूले बाहिरी मेरो हाउभाउ मात्रै हेरिरहेका छन्, मेरो बाहिर व्यवहार मात्रै देख्छन्, र मलाई त कसैले पनि वास्ता गर्दैनन्, बुझ्दैनन् भनेर सायद सोचिराख्नु भएको होला। यो खण्डलाई हेर्नुहोस् न, हो हामीसँग सीमित ज्ञान छ, तर परमेश्वर सर्वज्ञ परमेश्वर हुन्छ र तपाईँको हरेक परिस्थितिसँग परमेश्वर परिचित हुनुहुन्छ। परमेश्वरले तपाईँको हरेक परिस्थिति जान्नुहुन्छ र उहाँले केवल हाम्रो परिस्थितिहरूसँग उहाँ जानकार मात्रै हुनुहुन्न, तर यी जान्नु नै परमेश्वरले हामीलाई उहाँले के गर्नुहुन्छ, संरक्षण पनि गर्नुहुन्छ, उहाँले सान्त्वना पनि दिनुहुन्छ। कसरी? उहाँले तपाईँ र मलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ। यहाँ भजनकारलाई परमेश्वरले के गर्नुभयो, चिन्नुभएको छ, र आज हामीलाई ख्रिस्टद्वारा परमेश्वरले तपाईँ र मलाई चिन्नुभएको छ। र अघि हामी भर्खरै पढ्दै गरेको खण्डमा युहन्नामा पनि हामी यही देख्छौँ कि ख्रिस्टले पनि तपाईँ र मलाई व्यक्तिगत रूपमा उहाँले चिन्नुहुन्छ, र परमेश्वरले तपाईँ र मलाई ख्रिस्टद्वारा व्यक्तिगत रूपमा उहाँले चिन्नुहुन्छ, र ख्रिस्टले तपाईँ र मलाई केवल चिन्नु मात्रै हुन्न, उहाँले त तपाईँ र मेरो वास्ता गर्नुभएर तपाईँ र म माथि आउने सबै दण्ड उहाँ आफैले लिनुभयो, र उहाँले आफैलाई आफ्नो प्राण हाम्रो निम्ति अर्पण गर्नुभयो। त्यसकारण तपाईँ र मैले यो परमेश्वरलाई भयो ख्रिस्टद्वारा के गर्न सक्छौँ, उहाँलाई चिन्न सक्छौँ, र उहाँले तपाईँ र मलाई ख्रिस्टद्वारा उहाँले चिन्नुहुन्छ। परमेश्वरले तपाईँ र मलाई चिन्नु मात्रै हुन्न, उहाँले यी सबै कुरा जान्नु मात्रै हुनुहुन्न, तर उहाँ त सबै ठाउँमा उहाँ हुनुहुन्छ, उहाँ सर्वव्यापी हुनुहुन्छ, उहाँ सबै ठाउँमा उपस्थित हुनुहुन्छ। जुन वचनको दोस्रो भन्दा जुन 7-12 पद, हामी 1-6 पदमा हामी यही देख्दैथ्यौँ कि परमेश्वर ले सबै कुरा जान्नुहुन्छ, अथवा उहाँ सर्वज्ञता परमेश्वर हुनुहुन्छ। तर हामी 7-12 हामी यही देख्छौँ कि परमेश्वर सबै ठाउँमा उपस्थित हुनुहुन्छ, अर्थात् उहाँ सर्वव्यापी परमेश्वर हुनुहुन्छ। र हामीले यो बुझ्न आवश्यक पर्छ कि परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ भन्दै गर्दाखेरि हामीले यो बुझ्नुपर्ने हुन्छ, पहिलो सर्वव्यापी परमेश्वर अथवा उहाँको सर्वव्यापीता भनेको के हो र के होइन भन्ने कुरालाई तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। परमेश्वर सबै ठाउँमा उपस्थित हुनुहुन्छ भन्दै गर्दाखेरि हामीले यो भनिरहेका छैनौँ कि सबै थोक नै परमेश्वर हुनुहुन्छ, ढुङ्गा माटो होइन खोला नाला आदि सबै कुरा परमेश्वर हुनुहुन्छ भनेर हामी भनिरहेका छैनौँ। तर हामी के भनिरहेका छौँ कि उहाँ सबै ठाउँमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ, उहाँ कुनै एक स्थानमा सीमित हुनुहुन्न, उहाँ स्वर्ग पृथ्वी अन्धकार उज्यालो सबै ठाउँमा पूर्ण रूपमा के हुनुहुन्छ, उहाँ उपस्थित हुनुहुन्छ, पूर्ण रूपमा, उहाँ आंशिक रूपमा होइन, पूर्ण रूपमा परमेश्वर उपस्थित हुनुहुन्छ। यही सत्यतालाई भजनकारले 7-12 यसरी भन्छन्, 7 तपाईँको आत्माबाट म कहाँ अलग जान सक्छु, अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु। यहाँ भजनकारले एउटा प्रश्न गरिरहेका छन्। यो एउटा यस्तो प्रश्न कि यही प्रश्नमा यसको के छ उत्तर छ, र यसको उत्तर यही हुन्छ, कहीँ पनि अलग हुन सक्दैन र टाढा जान सक्दैन, परमेश्वरको उपस्थितिबाट भाग्न सक्दैनन्। र यहाँ भजनकारले यहाँ 3 कुरालाई बताएका छन्, कि परमेश्वरको सर्वव्यापीताको बारेमा बताउन उनले यहाँ के कुरा उनले बताएको छन्, तपाईँले 8 हेर्नुहोस् न, उनले उचाइ र गहिराईको कुरा गरेका छन्। 8 म आकाशमा गएँ भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। मानव दृष्टिकोणबाट सबैभन्दा उच्च स्थान कुन हो, तपाईँको ज्ञानले सोच्न सक्ने सबैभन्दा उच्च स्थान कुन हो, पक्कै पनि आकाश वा स्वर्ग, स्वर्गमा पनि को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अझै तपाईँले भजन 113 हेर्नु हो भने परमेश्वरी हुन्छ, स्वर्गभन्दा पनि माथि हुनुहुन्छ। स्वर्गलाई हेर्न उहाँ निहुरनुहुन्छ। परमेश्वर मानिसले सोच्ने सक्ने सबैभन्दा उच्च स्थान स्वर्गमा। तब आकाशमा गए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। त्यहाँ गहिराईमा हामीले हाम्रो मानवीय दृष्टिकोणबाट सोच्न सक्ने गहिराई के हुनसक्छ? सायद तपाईँ र मलाई लाग्न सक्छ कि नरक हुनसक्छ। नरकमा पनि को हुनुहुन्छ? त्यहाँ परमेश्वरको उपस्थिति छ, परमेश्वरको उपस्थिति छ। परमेश्वरलाई कुनै सीमा, परमेश्वरलाई कुनै परिधिले छेक्दैन। उहाँ परिधि बाहिरका परमेश्वर हुनुहुन्छ। परमेश्वरको अनुपस्थिति कहीँ पनि छैन। उहाँ हरेक ठाउँमा एकै समयमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ। र तपाईँले हेर्नुहोस् न, अर्को पद 9-10 हेर्नुभयो भने उनले पूर्व र पश्चिम त फराकिलो एउटा दृश्यलाई यहाँ उनले लिएका छन्। 9 प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसेँ भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। यो प्रभातको पखेटा भने के हो? यो कुनै पंक्षी हो है? पखेटा भन्ने बित्तिकै तपाईँ र मेरो दिमागमा के आउनसक्छ? होइन, एउटा पंक्षी हुनसक्छ। तर यहाँ अगाडि हेर्नुहोस् न, प्रभातका पखेटा। हामीले त्यही भएर अघि सुरुमा हामी हेर्दै थियौँ कि यो के हो, एउटा साहित्यिक विधा हो। त्यसकारण हामी यसलाई जस्ताको तस्तै हामी बुझ्दैनौँ। यहाँ उनले एउटा काव्यात्मक चित्रण यहाँ गरिराखेको छन्। र यसको यो होइन कि हामीले शाब्दिक रूपमा यो भनिरहेको छैनौँ कि प्रभातसँग साँच्ची नै पखेटा छ। तर उनले त यो एउटा चित्रद्वारा एउटा गहिरो सत्यतालाई उनले बताइराखेको छन्। प्रभातले बिहानीको उज्यालोलाई जनाउँछ र उज्यालोको पखेटा हुँदैन है। तपाईँ र मैले बुझ्नुपर्छ। तर यसले के कुरा बताइराखेको छ? तर बिहानको प्रकाश पूर्वबाट होइन जति छिटो उदाएर पश्चिमतिर फैलिन्छ, यो चित्रण उसले दिइराखेको छ। जसरी सूर्यको किरण क्षणभरमै फैलिन्छ, त्यसरी नै उसले के गरिरहेको छ? यहाँ भजनकारले के चित्रण दिन खोजिरहेको छ भन्दाखेरि, यति छिटो गरेर म समुद्रको पल्लो छेउ है, हामीले पर सोच्ने भनेको हो समुद्रको पल्लो छेउ, त्यति टाढामा यति छिटो त्यो बेगमा म उडेर गएँ भने पनि त्यहाँ पनि तपाईँ हुनुहुन्छ। यहाँ हामी यही देख्छौँ कि परमेश्वर के उचाइ, के गहिराई, के लम्बाइ, के चौडाइ सबै ठाउँ के हुनुहुन्छ? उहाँ एकसाथ उहाँ हुनुहुन्छ, पूर्ण रूपमा त्यहाँ उपस्थित हुनुहुन्छ। र जब तपाईँ र मैले फेरि पद 11-12 हेर्छौँ भने यहाँ अर्को फेरि चित्रण यहाँ भजनकारले गरिरहेका छन्। यहाँ फेरि उनले अन्धकारको कुरा गरिरहेका छन्। पद 11 हेर्नुहोस् न, यदि म भनौँ अँध्यारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ, तापनि अन्धकार तपाईँको निम्ति अँध्यारो हुने छैन, रात त दिनको उज्यालो जस्तै चम्कनेछ, किनभने अन्धकार तपाईँको निम्ति ज्योति जस्तै हो। हामी यही देख्दैछौँ कि परमेश्वरको उपस्थिति केवल आकाशमा, गहिराईमा, समुद्रको पल्लो छेउमा मात्र होइन, तर अन्धकारमा पनि पूर्ण रूपमा उहाँको उपस्थिति छ। यहाँ भजनकारले मानिसको एउटा स्वभावलाई देखाइराखेका छन्। जब मानिसले केही कुरा लुकाउन चाहन्छ, उसले प्राय कहाँ लुकाउन खोज्छ? पक्कै पनि अन्धकारमा। उसले अँध्यारो ठाउँ खोज्छ र हामीलाई लाग्छ कि अँध्यारोमा कसैले पनि देख्न सक्दैन, त्यहाँ कसैलाई पनि त्यो ठाउँ कसैलाई पनि थाहा हुँदैन। तर भजनकारले यहाँ एउटा फेरि पनि एउटा सत्यता उनले प्रकट गरिदिन्छ कि अन्धकार पनि परमेश्वरको निम्ति अन्धकार हुनेवाला छैन। परमेश्वरको निम्ति के छ? अन्धकार त ज्योति जस्तै चम्कने छ। यी परमेश्वरले के गर्नुभयो? परमेश्वरले नै ज्योति बनाउनु भएको छ। उहाँलाई कुनै ज्योतिको आवश्यकता छैन, उहाँ नै ज्योति हुनुहुन्छ। त्यसकारण परमेश्वरको उपस्थितिबाट हामी कहीँ पनि कोही पनि कहीँ पनि भाग्न सक्दैनौँ, हामी लुक्न सक्दैनौँ। परमेश्वर सबै ठाउँमा आंशिक रूपमा होइन, उहाँ पूर्ण रूपमा उपस्थित हुनुहुन्छ। र यस खण्डले हामीलाई यही देखाउँछ कि परमेश्वर सर्वव्यापी परमेश्वर हुनुहुन्छ र यसले हामीलाई यही सान्त्वना दिन्छ कि हामी जहाँ छौँ, जुन परिस्थितिमा हौ, परमेश्वर त्यहाँ हुनुहुन्छ। र हामीले दुईवटा कुरालाई हेऱ्यौँ। परमेश्वर सर्वज्ञ परमेश्वर हुनुहुन्छ जसले सबै कुरा जान्नुहुन्छ र उहाँ सबै ठाउँमा पूर्ण रूपमा उपस्थित हुनुहुन्छ। मैले अघि सुरुमा भने जस्तै कि जसरी सिसी क्यामेराको निगरानीमा छु भन्ने ज्ञानले हामीलाई सान्त्वना सँगसँगै होसियारी भएर जिउन प्रेरणा गर्छ। त्यसै गरी जब हामी परमेश्वर सर्वज्ञ परमेश्वर हुनुहुन्छ, उहाँले सबै कुरा जान्नुहुन्छ र सबै ठाउँमा उहाँ उपस्थित हुनुहुन्छ भन्ने कुराले हामीलाई सान्त्वना सँगसँगै हामीलाई चेतावनी दिन्छ। यसले हामीलाई होसियारी साथ जिउनको निम्ति पनि प्रोत्साहन गर्छ र हामी ख्रिस्टमा हुनेहरूको निम्ति यो परमेश्वरको सर्वज्ञता र उहाँको सर्वव्यापीताले हामीलाई डरमा होइन तर शान्ति साहस र पवित्रतामा अझै ख्रिस्टको निकटतामा जान हामीलाई यसले उत्साह गर्छ। तर यदि तपाईँ कोही ख्रिस्टमा हुनुहुन्न भने यो सत्यताले तपाईँको निम्ति के अर्थ राख्छ? यो तपाईँको निम्ति एक गम्भीर चेतावनी हो किनकि उनै परमेश्वर अन्तिम दिनमा अन्तिम न्याय गर्न एक न्यायको रूपमा उहाँ आउनुहुनेछ। र तपाईँ ख्रिस्टमा हुनुहुन्न भने तपाईँ उहाँको यो न्यायबाट भागेर कहाँ जानुहुन्छ? सबै कुरा जान्नुहुने परमेश्वरबाट तपाईँले के कुरा लुकाउन सक्नुहुन्छ? सबै ठाउँमा पूर्ण रूपमा उपस्थित हुने परमेश्वरबाट तपाईँ कहाँ लुक्न जानुहुन्छ? तपाईँ कहीँ पनि लुक्न सक्नुहुन्न, परमेश्वरबाट तपाईँले केही कुरा लुकाउन सक्नुहुन्न। र सिद्ध परमेश्वरको न्यायबाट बाँच्न अथवा पापबाट उद्धार पाउन एउटै मात्रै बाटो भनेको ख्रिस्ट हुनुहुन्छ। त्यसकारण म तपाईँलाई भन्न चाहन्छु कि यही सिद्ध परमेश्वरको न्यायबाट बाँच्नको निम्ति आज नै तपाईँले ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस्, किनकि ख्रिस्टमा मात्रै हाम्रा पापको क्षमा छ। किनकि ख्रिस्टले हामीले जिउन नसकेको जीवन उहाँले जिउनुभयो, हामीले मर्नुपर्ने मृत्यु उहाँले मर्नुभयो, उहाँ गाडिनुभयो र उहाँ जीवित भइ उठ्नुभयो र एक दिन फेरि उहाँ फेरि न्याय गर्न उहाँ आउनुहुनेछ र त्यो दिन हामी सबैजना उहाँको सामु खडा हुनेछौँ र हामी ख्रिस्टकै कारण हामी सुरक्षित हुनेछौँ, हामी उहाँसँगै हुनेछौँ। तर ख्रिस्टमा नहुनेहरू तपाईँ अनन्त अनन्त दण्ड नरकको भागीदार हुनुहुनेछ। त्यसकारण म तपाईँहरूलाई यो आग्रह गर्न चाहन्छु, तपाईँले आफ्नो पाप पश्चाताप गर्नुभएको छैन, ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने आज नै ख्रिस्टमा विश्वास गर्नुहोस्, उहाँको यो अनन्त न्यायबाट बाँच्नुहोस्, उद्धार पाउनुहोस्, अनन्त जीवन पाउनुहोस्। हामी उद्धार पाएका मानिसहरू कि हाम्रो परमेश्वर कति महान हुनुहुन्छ, जसले हाम्रा सम्पूर्ण कुरा, सानो सानो कुरा सबै डिटेल उहाँलाई थाहा छ र उहाँ हामी जहाँ छौँ त्यहाँ परमेश्वर हुनुहुन्छ। यस्तो परमेश्वरको हामी के गर्छौँ? आराधना गर्छौँ। र यो सत्यताले के तपाईँ र मलाई उहाँको आराधना गर्न अझै उहाँको महानताको जयगान गाउन के हामीलाई प्रोत्साहन दिँदैन र कि उहाँको निम्ति जिउन हामीलाई यसले उत्साह दिँदैन र आउनुहोस् प्रार्थना गरौँ।